नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। सरकारले आगामी आर्थिक वर्षका लागि 57.48 अर्ब रूपियाँ कृषि क्षेत्रमा बजेट विनियोजन गरेको छ। विनियोजित बजेटमा रासायनिक मल खरिदमा अनुदान, प्रांगारिक मलमा प्रोत्साहन, बाँदर सहितका वन्यजन्तु नियन्त्रण, कृषि पशु र माछा बीमा, साना सिंचाई, कृषि तथा पशुपक्षी उत्पादन प्रवर्धन लगायतका कार्यक्रम रहेका छन्। कृषिमा बजेट कार्यक्रम नतिजा सम्भावना र समस्याका बारेमा आजको अन्तर्सम्वादमा कुराकानी गर्नेछौ। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी हामीसँग हुनुहुन्छ। मन्ज्यू
हजुर,
स्वागत छ यहाँलाई।
हजुर नमस्कार, धन्यवाद।
हजुर, अब आगामी आर्थिक वर्षका लागि जुन खालको बजेटका बारेमा यहाँ चाहिँ चालू आर्थिक वर्षका बजेटको विषयलाई लिएर यहाँका विभिन्न खालका टिप्पणीहरू थिए। आगामी आर्थिक वर्षमा ती सबै कुराहरूलाई हामी मिलाउँछौं पनि भन्नुभएको थियो। आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट कार्यक्रमबारे यहाँको के छ टिप्पणी प्रतिक्रिया भनाई?
होइन, सर्वप्रथम त म रेडियो नेपाललाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। यहाँले कृषि क्षेत्रलाई चाहिँ मतलब प्राथमिकतामा राखेर यस वर्ष 2082-83 आएका नीति र कार्यक्रम र बजेटलाई ध्यानमा राखेर यहाँले जुन जिज्ञासा मसँग राख्नुभएको छ यसका लागि म आभार व्यक्त गर्दै, सर्वप्रथम त हाम्रो आर्थिक संकुचन जुन ढंगबाट छ त्यो आर्थिक संकुचन हुँदाहुँदै पनि कृषि क्षेत्रमा जुन ढंगले बजेट विनियोजन गरिएको छ त्यो बजेट विनियोजनप्रति हामीले सन्तुष्टि मान्नुपर्छ। तथापि हामीलाई सबै चिज पुग्छ होइन, तर कम्तीमा हामीले चाहिँ मतलब सन्तुष्टि लिएर यी बजेटहरूको व्यवस्थापन गर्ने कार्यमा नै अगाडि बढिरहेका छौँ।
हजुर, अब आगामी आर्थिक वर्षमा यसपालिका भन्दा फरक कामहरू कृषिका क्षेत्रमा के हुनेछन्, कसरी सञ्चालन हुनेछन्, बजेटले ती कार्यक्रमहरूलाई कसरी महत्व दिएको छ?
सर्वप्रथम त हामीले कृषि क्षेत्रमा जुन ढंगले चाहिँ मतलब विगतका वर्षहरूमा काम गरेर आइरहेका छौँ ती वर्षहरूको ती वर्षमा गरिएका कृषि कर्महरूभन्दा पृथक ढंग त खासै पृथक ढंगबाट जान खोजिएको भन्दा पनि हामीले कृषि तथा पशुपन्जी विकास मन्त्रालयको तर्फबाट हामीले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम अन्तर्गत विशेष गरी यो प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना छ अहिलेका लागि, अब यसका लागि चाहिँ राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम अन्तर्गत बसेर हामीले धेरै ढङ्गबाट विशेष गरी कृषि तथा पशुपालन तर्फका 21 सुपर जोन, 206 जोनमा सिंचाई मल बिउ र साथसाथै प्रविधिका लागि चाहिँ मतलब पुँजीगत अनुदान सहित हामी अर्को वर्ष चाहिँ राम्रो ढङ्गबाट सिङ्गो नेपाली आत्मनिर्भर कुन ढङ्गबाट हुन सक्छ, त्यो आत्मनिर्भरताका लागि के गर्दाखेरि व्यवस्थापन गर्न सकिन्छ भन्ने ढङ्गबाट एकातिर सोचिरहेका छौँ भने अर्कोतर्फ गरिबीमा बाँचेका किसानहरू पनि छन्। ती गरिबीमा बाँचेका किसानहरूलाई हामीले कसरी हुन्छ उनीहरूको चाहिँ मतलब के अरे गरिबीलाई हटाउने, समृद्धि कसरी दिन सकिन्छ, थोरै जमिन छ तर चाहिँ मतलब आम्दानीको स्रोत छैन, ती तल्लो तहका किसानहरू जो गरिबीमा बाँचेका छन् तिनीहरूको व्यवस्थापन कुन ढङ्गबाट गर्न सकिन्छ भनेर हामीले आउँदो वर्षका लागि त्यो व्यवस्थापन गर्ने कार्यमा मन्त्रालय चाहिँ मतलब जुटिरहेको परिस्थिति अहिलेको अवस्थामा रहेको छ।
जस्तो अब मुलुकलाई हामीले लामो समय भइसक्यो कृषि प्रधान मुलुक भन्यौं र पछिल्लो दशकै भनौं, पछिल्लो दशकमा हाम्रो एउटा नारा चाहिँ चर्चित नारा छ, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्धन गर्ने। यो दिशामा केही सकारात्मक कामहरू भएका छन् यहाँले यो मन्त्रालय सम्हालेदेखि अहिलेसम्म हेर्दाखेरि?
अहिलेसम्म हेर्दाखेरि हामीले चिया कफी लगायत थुप्रै चिजमा हामीले चाहिँ मतलब निर्यातमा बढी जोड दिएका पनि छौँ र वास्तवमा भन्नुहुन्छ भने धेरै कृषिसँग आबद्ध रहेका थुप्रै वस्तुहरू बाहिर निकासी पनि भइरहेको छ। त्यसका साथसाथै हामीसँग आयात पनि प्रशस्त मात्रामा भएको छ, आयात पनि नभएको होइन घटेको भएर भन्नु म सक्दिनँ, थुप्रै चिजहरू आयात पनि भइरहेको छ। सशक्ति हेर्दाखेरि हामीले कृषि क्षेत्रमा यत्रो पैसा लगानी गरेका छौँ, आयात त्यत्तिकै बढेको छ किन होला भन्ने सन्दर्भ पनि आउँछ, तर तुलनात्मक रूपमा विगतका वर्षहरूमा भन्दा यस वर्ष मसँग ठ्याक्कै आँकडा त छैन, तर म यहाँलाई के विश्वास दिलाउन चाहन्छु भनेदेखि मैले चाहिँ मतलब विगतको तुलनामा भन्दा यो वर्ष चाहिँ केही निर्यातका वस्तुहरू धेरै ढङ्गबाट अलैँची लगाए सुपारीहरू थुप्रै चिजहरू चाहिँ मतलब के अरे बाहिर गइरहेको यहाँका चाहिँ मतलब कतिपय अर्गानिक खेती विशेष गरेर अर्ग्यानिक ढङ्गबाट गरिएका सामानहरू पनि कतार दुबई लगायतका थुप्रै ठाउँमा गइरहेको हामीसँग प्रमाणहरू छन् र यथार्थमा राम्रो पनि भइरहेको हामीले देखिरहेका छौँ।
हजुर, अब जसो उत्पादनको कुरा हामीले गर्दाखेरि निर्यात प्रवर्धनको कुरा नारा त छँदैछ, आयात प्रतिस्थापनको नारा पनि छ, यहाँले अहिले नै स्वीकार गरिसक्नुभयो कि आयातको जुन परिमाण छ पछिल्लो परिमाण यदि हामीले तथ्याङ्कै हेर्ने हो भने पनि निकै भयावह खालकै छ। अब जनसङ्ख्या बढेको छ होला, के चाहिँ हाम्रा युवाहरू विदेशिएका छन्, कृषि भूमि हाम्रो जुन खेतबारी छ त्यो बाँझो छ, यी यावत समस्याहरूबारे हामी सबै जानकारी छौँ। जसरी निर्यात प्रवर्धन गर्नका लागि उत्पादन बढाउनु पर्ने हो, त्यसलाई व्यावसायिक ढंगले उत्पादन गर्ने सन्दर्भमा कसरी काम भइरहेछ त?
होइन, त्यसका लागि हामीले चाहिँ मतलब सुरुवात गरिसकेका छौँ। व्यावसायिक रूप जसले व्यावसायिक रूपबाट खेती गरिएको छ, खेती गरिरहेको छ, त्यस्ता व्यक्तिहरूलाई राज्यको तर्फबाट दिइने सुविधाहरू राम्रो ढंगबाट गर्ने, साथै राज्यले त अहिले औद्योगिकरणतर्फ जानुपर्छ कृषिलाई, होइन प्रविधिजन्य ढङ्गबाट सबै ठाउँमा प्रविधिको माध्यमबाट अगाडि बढ्नुपर्छ भएर योजना नै यसपालि 82-83 जुन के अरे बजेट वक्तव्य प्राप्त भएको छ, बजेट वक्तव्य आयो, त्यो बजेट वक्तव्यमा राम्रो ढङ्गबाट विश्लेषण गरेको छ कि हामी अब चाहिँ मतलब कृषिमा जुन ढङ्गले विगतका वर्षहरू चाहिँ परम्परागत ढङ्गले लाग्छौँ, परम्परागत ढङ्गले मात्रै हामी चाहिँ मतलब के अरे टिक्न सक्दैनौँ। त्यस कारणले गर्दा हामी कुन ढङ्गबाट आत्मनिर्भर हुन जरुरी छ, के चिजमा आत्मनिर्भर हुन सकिन्छ, त्यसमा बिस्तारै अगाडि बढ्ने, बिस्तारै आफ्नो हैसियतले धानेसम्म हामी अगाडि बढ्नुपर्ने जरुरी छ भन्ने सोच। जस्तै विगतका वर्षहरूमा जस्तो धानमा हामी चाहिँ मतलब कम थियौँ, 12,00,000 टन चाहिँ मतलब धानको हामीलाई अलाभ थियो। यो वर्ष हामीले चैते धान उत्पन्न गर्यौँ, चैते धानमा राज्य राम्रो ढङ्गबाट लाग्यो, चैते धान राम्रो तरिकाबाट तपाईँको अगाडि आयो, उत्पादन पनि राम्रो धमाधम भित्र पनि बेला आएको छ। तर चाहिँ मतलब के छ भने त्यो उत्पादन त गरियो तर त्यसको चाहिँ बजारीकरण गर्नका लागि त्यो व्यवस्थापनमा केही कठिनाइहरू उत्पन्न भएका छन्। अहिले मूल्यमा राज्यको तर्फबाट मूल्य निर्धारण भयो, तर त्यो मूल्य निर्धारण भइसकेपछि चाहिँ मतलब बिचमा जुन ढङ्गले चाहिँ मतलब धानहरू चाहिँ मतलब के अरे बजारीकरण र किसानहरूले पाउनुपर्ने हो, त्यो किसानहरूले त्यो प्राप्त गर्न सकेका छैनन्। तर उत्पादनमा विगतका वर्षहरूमा भन्दा यो वर्ष चाहिँ मतलब राम्रो ढङ्गबाट उत्पादन भएको महसुस हामीले गरेका छौँ।
मन्जु, यहाँ यो निकै पेचिलो बनेर आयो अहिले पछिल्लो समयमा। हामीले जसरी चाहिँ चैते धान प्रवर्धन गर्छौँ 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 भनिरहेको थियौँ, यसपालि भयो, यहाँले पनि भन्नुभयो र अन्यत्रबाट पनि आम मानिसहरूले पनि उत्पादनको जुन क्रम छ त्यो बढेको नै पाइएको छ, तर बजारको समस्या जस्तो खालको देखियो नि। अब यो बजारको समस्यामा चाहिँ उद्योगीहरूको वितरकहरूको जसले चाहिँ चामलको ठूलो परिमाणमा वितरण गर्छन् उनीहरूले सरकारलाई आम चाहिँ किसानलाई असहयोग गरेको हो कि बाहिरबाट आयात भएका चामलहरू मात्रै चाहिँ उपभोक्ताका घर घरमा पुगेका आफ्ना धानले चाहिँ बजार नपाएको, यो पीड़ा चाहिँ कस्तो खालको पीड़ा हो, यसको समस्या समाधान कसरी हुन्छ?
अब यसको समस्या समाधानका लागि सर्वप्रथम त हामीले के पनि सोच बनाउनु पर्यो भनेदेखि हामीले चाहिँ मतलब यस्तो परिस्थिति आउन नदिनका लागि हामीसँग त तीन तहको सरकार छ नि, त्यो तीन तहको सरकार यसो हामी एकै ठाउँमा रहनु पर्यो, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार। स्थानीय तहका हामी तिनै तहको सरकारको उद्देश्य त सिङ्गो नेपाल आत्मनिर्भर बन्न सकोस् र किसानहरूले गरेका उत्पादनहरूलाई बजारीकरणको व्यवस्थापन र बजारीकरणका साथसाथै हामीले त्यो सामानहरू लिएर पनि व्यवस्थापन गर्नुपर्छ भनेर जुन ढङ्गबाट हामीले योजना बनाएका छौँ त्यो योजना कार्यान्वयन चरणमा जानु पर्यो, संघीय सरकार, प्रदेश सरकार र तपाईँको स्थानीय तहको सरकार। यदि हामी तिनै तहका सरकारले साँच्चै किसानलाई अगाडि बढाउने र तपाईँको सिङ्गो नेपालीहरू आत्मनिर्भर हुनका लागि त सबैको जवाबदेही त उत्तिकै होइन र त्यसकारणले गर्दाखेरि यो परिस्थिति आउन नदिनका लागि के गरिस् भन्नुभन्दा पनि त्यो दायित्व सिङ्गो नेपाली हो, हामीसँग सिङ्गो नेपालीहरूले यसप्रति हामी संवेदनशील हुनुपर्छ भन्ने मान्यता चाहिँ मतलब मैले कृषि तथा पशु पन्छी विकास मन्त्रालय सम्हालेका कारणले मैले चाहिँ सधैँ यी कुराहरू भन्दै आएको छु र म के पनि फेरि पनि के आग्रह गर्न चाहन्छु भने हामीले यसको व्यवस्थापन गर्न सकेनौँ यदि भनेदेखि मान्छे किसान कर्म गर्ने मान्छेहरू चाहिँ मतलब सरकारप्रति विश्वासिल बन्न सक्दैन। त्यसैले यसका योजनाहरू के हुन सक्छन् भनेर हामीले मन्त्रालय तहमा पनि हामी केही दिनदेखि लगातार छलफलमा जुटेका छौँ। त्यो वातावरण आउन नदिनका लागि सबै जिम्मेवार निकायहरू सजग रहनुपर्छ र किसानहरूलाई सहयोग गर्नुपर्छ भन्ने मान्यता अगाडि बढाइएको छ।
मैले हामी कहाँ एउटा कस्तो खालको परिस्थिति चाहिँ आयो भने नि यो हुनुपर्छ, हुनु पर्यो, गर्नुपर्छ भन्ने खालका कुराहरू, जसले गर्नुपर्ने उसले पनि गर्नुपर्छ, हुनुपर्छ भन्ने खालको कुराहरू प्रधानमन्त्रीज्यूहरू, मन्त्रीज्यूहरू या विभागीय प्रमुखहरू हुनुपर्छ, त्यो गर्छ चाहिँ कसले?
होइन, गर्ने हामीले नै हो। यो हामीले कसैलाई पन्छाउन खोजेको होइन, हामीले कुन ढङ्गबाट यसको व्यवस्थापन गर्ने भएर छलफल चलाउनु पर्यो, सबैको राय लिनु पर्यो। हामीसँग कृषि कर्म गर्नका लागि राज्यले मात्रै चाहेर सम्भावना नहुँदो रहेछ, निजी क्षेत्र, साझेदारी संस्थाहरू, वित्तीय संस्थाहरू, यो किन यो परिस्थिति उत्पन्न भयो त र भन्नका लागि कतिपय ठाउँमा त हाम्रो आर्थिक अभावका कारणले पनि हुनसक्छ र बिचमा बस्ने मान्छेहरूले नाफा खाने क्रम त सधैँ आइरहन्छ नि, तर त्यसको नियन्त्रण चाहिँ मतलब जरुरी हो। नियन्त्रणका लागि त सबै संवेदनशील भएर लाग्नु परेन र अहिले सङ्घीय सरकार किसानले उत्पादन गरेका चिज कुन ढङ्गबाट बजारीकरण गर्न सकिन्छ, त्यसको व्यवस्थापन कुन ढङ्गबाट गर्न सकिन्छ भनेर छलफल अगाडि बढाउँदै त्यसको व्यवस्थापन गरिराखेको छु। मलाई तिन चार ठाउँबाट फोन आयो अहिले, विशेष गरी के अरे झापा, मोरङ, नवलपरासी लगायतका ठाउँहरूबाट चाहिँ मतलब हामीले जति बजारीको बजार पाउनुपर्ने हो त्यति बजार प्राप्त गर्न सकिराखेका छैनौँ है भन्ने ढङ्गबाट सूचना आइरहेको छ। त्यसको व्यवस्थापन गर्ने कार्यमा सिङ्गो सरकार लागिरहेको छ र लाग्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु म।
हामी अन्तर्सम्वादमा छौं। सरकारले आगामी आर्थिक वर्षका लागि 57,48,00,000,000 रूपियाँ कृषि क्षेत्रमा विनियोजन गरेको छ। विनियोजित बजेटमा रासायनिक मलको खरिदमा अनुदान, प्राङ्गारिक मलमा प्रोत्साहन, बाँदरसहितका वन्यजन्तु नियन्त्रण, कृषि, पशु र माछा बीमा, साना सिंचाई, कृषि तथा पशुपक्षी उत्पादनको प्रवर्धन कार्यक्रम लगायत रहेको छ। कृषिमा बजेट र कार्यक्रम, नतिजा, सम्भावना र समस्याका बारेमा अन्तर्सम्वादमा कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी। अब मन्त्री, मूल रूपमा जसरी किसानले उत्पादन गर्ने हो, किसानको संख्या घटेको छ, व्यावसायिक कृषि गर्ने मानिसहरूको संख्या बढेको छ, त्यो तथ्याङ्कले देखाएको छ। तर मल, बिउ, सिंचाइमा जसरी पहुँच हुनुपर्ने हो त्यो भइरहेको छैन। हिजो मात्रै पनि एउटा कार्यक्रममा यहाँले यसपालि पनि रासायनिक मल चाहिँ भने जति दिन नसकिने भयो भन्ने खालको कुरा गर्नुभएको छ। हजुर, अब यस्ता खालका अवस्थाहरू किन आउँछन्? किसानले मल नपाउने, बिउ नपाउने, बिउ पनि अब हाम्रो रैथाने बिउहरू त सकि नै हाल्यो, हामीले आयातै गर्ने हो, त्यही बिउ पनि समयमा नपाउने, अब सिंचाइको समस्याबाट त हामी धेरै समस्याग्रस्त छँदैछौँ, नदीहरू चाहिँ खोलाहरू सबै हामीसँग छ तर पानी हामीसँग छैन किसानको खेतमा।
होइन, यहाँले जुन समस्या चाहिँ मतलब राख्नु भएको छ त्यो यथार्थ हो। म चाहिँ मलाई के लाग्छ भन्नुहुन्छ भने हाम्रो नेपालमा अहिले कृषि कर्म गर्ने मान्छेहरू र कृषकहरूको अवस्था हेर्दाखेरि हाम्रो बजारको माग कम्तीमा पनि 800,000 टन मलको जरुरी छ। हामीसँग युरिया मल तपाईँको चाहिँ मतलब के अरे युरिया मल, डिएपी मल र चाहिँ मतलब के अरे लगायतका रासायनिक मलहरू हामीलाई कम्तीमा पनि होइन भने हाम्रो आँकडाले त 11,00,000 टन भन्छ, 13,00,000 टन पनि पुगेको छ। तर वास्तवमा भन्नुहुन्छ भनेदेखि 800,000 टन मल हुने हो भने अहिलेको अवस्थामा हामीले पुर्याउन सकिन्छ। अहिले हाम्रो हैसियत भनेको चाहिँ कति छ त भन्दा 4.5 लाख अधिकतम मुख्य, फेरि अन्तर्राष्ट्रिय मूल्यका कारणले यो बजार चाहिँ मतलब के अरे एकदम अप एन्ड डाउन तलमाथि भइरहने अत्यन्तै के अरे मल चाहिँ महँगिने र कुनै पनि बेला सस्तो पनि हुने, यो कारणले गर्दा हाम्रो अधिकतम हामीले दिन सक्ने किसानका बीचमा लैजान सक्ने भनेको 4.5 लाखदेखि 5 लाख भित्रको टनका मलहरू छन्। तर त्यो मध्ये यस वर्ष मात्रै कुरा गरौँ, म मन्त्री भइसकेपछि हामीले चाहिँ मतलब आजका मितिसम्म 3,73,000 मेट्रिक टन के अरे युरिया डिएपी लगायतका मलहरू हामीले चाहिँ मतलब वितरण गरेका छौँ। अहिले अहिलेसम्म हामीले यो वर्ष कति खरिद गऱ्यौँ त भन्दा 3,30,000 हामीले खरिद गरेका छौँ। विगतको वर्षको अलिअलि बाँकी थियो, त्यसैले भर्थे गरिरहेको छ। अब अहिले हामीसँग 60-70 हजार मेट्रिक टन चाहिँ मतलब अरे मौता मल छ। किसानहरूले मल प्राप्त गर्न सकेका छैनौँ भन्ने गुनासाहरू हामीसँग प्रशस्त मात्रामा आइराखेका छन्। तर आउँदै गरेका मलहरू हामीसँग चाहिँ कम्तीमा वीरगन्ज, विराटनगर र भैरवामा के अरे बाहिरबाट मल आइपुग्छ। ती बाहिरबाट आइरहेका मलहरू आउन लागिरहेका छन्। हामीलाई फेरि चाहिँ मतलब अहिले यो असार महिना र साउन महिनामा अत्यन्त समस्या छ, हामीलाई मलको अत्यन्त आवश्यक पर्ने बेला, किनभने हामी आत्मनिर्भरताको कुरा चाहिँ गरिरहेका छौँ। तर हामीले आत्मनिर्भरका कुराहरू गरिरहँदाको अवस्थामा हामीले मल पनि दिन नसक्ने, बिउ पनि व्यवस्थापन गर्न नसक्ने हुनसक्छ। तर यस वर्ष नेपाल सरकारले बजेटमा 28,82,00,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ रासायनिक मलका लागि। त्यस कारणले गर्दा म के आग्रह गर्न चाहन्छु भने हामी मलको अभाव भत्दिँदैन, त्यो ढङ्गबाट मन्त्रालय अगाडि जुटेको छ। हामीले कृषि सामग्री संस्थान साल ट्रेनिङ मार्फत किसानका के अरे दैलामा मिले रासायनिक मल पुर्याउने उद्देश्य बोकेका कारणले यो अत्यन्त अब खेतीको सिजन भयो, अत्यन्त पेचिलो छ। यो पेचिलो समयमा हामीले किसान कहाँ कसरी मल चाहिँ पुर्याउन सकिन्छौँ, बिउको व्यवस्थापन कसरी गर्न सकिन्छौँ भन्ने ढङ्गबाट अगाडि बढिरहेका छौँ। तरै पनि म हामीले हामीसँग जति प्राप्त भएको छ लगभग 4.5 लाख टन मल, ती मल रासायनिक मलहरू हामी यो वर्ष वितरण गरिसक्छौँ। हामीसँग जति हैसियत छ त्यो हैसियतका आधारले हामीले धान्दासम्म पुग्ने मलहरू वितरण गर्न सकिन्छ। ती मलहरू लुग्नुपर्ने अवस्था पनि छैन, बाहिरिनुपर्ने अवस्था पनि छैन, पकाएर खाने चिज पनि होइन। त्यस कारणले गर्दाखेरि त्यो रासायनिक मलको व्यवस्थापन गरिरहेका छौँ। तर किसानले चाहे अनुरूपको सम्पूर्ण व्यवस्थापन गर्न सकिने परिस्थिति चाहिँ हामीसँग देखिएको छैन अहिले। र यसका साथसाथै हामीले यो वर्षबाट हामीले यो प्राङ्गारिक मलको पनि विकास गर्नु पर्यो, किसानहरू स्वयंले आफ्नै घरमा।
अब आगामी आर्थिक वर्षलाई हजुर यो शीर्षकमा बजेट पनि यहाँहरूले राख्नु भएको छ प्राङ्गारिक मलमा प्रोत्साहन, अब यो कार्यक्रम चाहिँ कसरी अगाडि बढ्छ? जहिले पनि मल छैन भन्ने समस्या धेरै वर्ष भइसक्यो, समाधान हुन सकेका छैन। अब यो समाधानको एउटा उपाय त यो हो, तर यसलाई कार्यान्वयन कसरी चाहिँ गर्न सकिन्छ?
होइन, यसको कार्यान्वयनको लागि अहिले स्थानीय तह र प्रदेश सरकार र प्रदेश सरकारसँग हामीहरू समन्वय गरेर अगाडि बढेका छौँ। मेरै अध्यक्षतामा बसेको समन्वय समितिको बैठक चारै प्रदेशका तपाईँको कृषि मन्त्रीज्यूहरू र के अरे नगरपालिका सङ्ग्रह के अरे स्थानीय गाउँपालिकाका अध्यक्षहरू समेत बसेर हामीले देशैभरि प्राङ्गारिक मलको पनि व्यवस्थापन गरौँ। यसको व्यवस्थापन गरिरहँदा हामीले के रासायनिक मल चाहिँ चटक्क छोड्ने होइन, हामीले आफ्नो के अरे गाउँमा नै हामीले उत्पादन गर्न सकिन्छ। किन उत्पादन गर्न सकिन्छ त घरभन्दा हामीले वस्तु पालेका छौँ, त्यसको मलको पनि व्यवस्थापन गर्नु पर्यो। हामीसँग जङ्गलहरू प्रशस्त मात्रामा छ, जङ्गलमा भएका पत्केराहरू पनि ल्याएर कुहाउने त्यही मलमा मिसाउने आदि आदि व्यवस्थापन चाहिँ मतलब मेचीदेखि कालीसम्म अहिले स्थानीय तहमा उत्पादन भएको के अरे व्यवस्थापन भइरहेको छ। त्यो के कारणले हुनसक्छ त घर भन्दाखेरि हामीलाई अहिले विशेष गरेर यो खानाकै कारणले विभिन्न रोगहरू लागेको छ, खाद्य स्वच्छताको जरुरी छ। हामीले हाम्रो भान्सामा विषादी चिज ल्याएर राखेका छौँ, त्यो विषादी कहाँबाट प्राप्त भयो त भनेर भनिरहँदा हामीले त्यो विषादी त रासायनिक मलको माध्यमबाट आएका छौँ, चाँडो पकाउनका निमित्त धेरै फलाउनका निमित्त विषादी प्रयोग गरिरहेका छौँ। यो यावत समस्याका कारणले गर्दा मलाई लाग्छ हामीले के चाहिँ गर्दा बेस हुन्छ भन्ने, हामीले यही गर्दा बेस हुन्छ, योभन्दा अर्को विकल्प हुन सक्दैन, रासायनिक मल बिस्तारै क्रमशः कम गर्दै जाने अनि प्राङ्गारिक मललाई बढावा दिँदै जाने, राज्य पनि त्यसमा संलग्न छ है भनेर किसानका घरमा पुग्नुपर्छ राज्य पनि, चाहे त्यो सङ्घीय सरकार होस्, चाहे त्यो प्रादेशिक सरकार होस्, चाहे त्यो स्थानीय सरकार किन्न होस्, हामी सबैजना मिलेर यसको व्यवस्थापन गर्नुपर्छ भनेर लागिरहेका छौँ। त्यसैले पनि मलाई के लाग्छ भनेदेखि रासायनिक मलमा हाम्रो अभावका कारणले, आर्थिक संकुचनका कारणले 40 अरब रुपियाँ दाम लाग्छ अहिले सबै किसानहरूले तपाईँको मल प्राप्त गर्नका लागि। अब राज्यले बल्ल बल्ल यसपटक फेरि वृद्धि गरेर 28 अरब 82 करोड रुपियाँ दाम पुर्याएको छ, त्यो क्रमशः गर्दै जाने र यता प्राङ्गारिक मलमा पनि चोड गर्दै गएका अवस्थामा म तपाईँहरूलाई भनौँ, कर्णाली प्रदेशले त हामीलाई यो रासायनिक मलको जरुरी छैन है भनेर हामीलाई भनिसकेको छ। हामीलाई राज्यले दिने सुविधामा हामी चाहिँ मतलब पछि हट्दैनौँ, किनभने हामी प्राङ्गारिक मललाई मात्रै विश्वास गर्छौँ, हामीले उत्पादन गरेको चिज हामीले आफै खान्छौँ, बजारमा पनि दिन्छौँ, बजारीकरण पनि गर्छौँ, तर हामीले उत्पादन गरेको वस्तुले मुलुकलाई रोग नलागोस्, कसैलाई पनि रोग लाग्न दिनु हुँदैन, आत्मसम्मानका साथ बचौँ बसौँ भनेर भनिरहेको अवस्था हामीसँग छ।
हजुर, अब हामीसँग अन्तिम अन्तिम मिनट बाँकी छ, हालै मात्रै खाद्य स्वच्छता दिवस पनि मनाइएको छ, एकातिर हामी चाहिँ रासायनिक मलको अभाव भयो भनिरहेका छौँ, अर्कातिर मलको अधिक प्रयोगका कारण चाहिँ उत्पन्न समस्याबाट पनि प्रभावित हामी हुँदै गएका छौँ, यो बीचको अवस्थालाई कसरी हेर्न सकिन्छ र अब खाद्य स्वच्छताका सन्दर्भमा आगामी दिनहरू किसानकै घरबाट किसानकै खेतबाट कसरी प्रारम्भ गर्न सकिन्छ?
हामीले त्यसैको व्यवस्थापनका लागि हामीले सुरुवात गर्न लाग्यौँ त, प्राङ्गारिक मल लगायतका जैविक मलहरूलाई कुन ढङ्गबाट व्यवस्थापन गर्न सकिन्छ, त्यसलाई कसरी विकसित गर्न सकिन्छ, हामीले प्रयोग गर्दै गरेको रासायनिक मललाई हामीले एक बोरा प्रयोग गर्छौँ भनेदेखि अहिले त्यसमा चाहिँ 4 भागको 1 भाग घटाउने, 3 भागले मात्र प्रयोग गर्ने, अर्को वर्ष त्यो आधाले चलाउने, त्यो ढङ्गबाट हामीले चाहिँ मतलब वातावरण अगाडि बढाउनु पर्ने जरुरी छ, किनभने भने मैले देखिरहेको छु हामी आत्मनिर्भर हुनका लागि रासायनिक मल मात्रै प्रयोग गर्ने, धेरै विषादीहरू प्रयोग गर्ने, विषादी प्रयोग गरेर उत्पादन त गर्न सकौँला तर प्रत्येकको भान्सामा रोग भित्र्याउने काम हामीले गर्नु हुँदैन, त्यस कारणले गर्दा अहिले सबै तहमा सबै ठाउँमा चेतना आइसकेको छ, त्यसैले पनि अहिले ठाउँ ठाउँमा मैले अघि नै भनिसकेँ, अगाडि नै व्यक्त गरिसकेँ, मेचीदेखि कालीसम्म सबै किसानहरूले यो ढङ्गबाट गर्न सकिँदैन है, आत्मनिर्भर पनि हुनुपर्छ, हाम्रो रैथाने बालीहरूको विकास पनि गर्नुपर्छ र रैथाने बालीबाटै नयाँ नयाँ चिज उत्पादन गर्नुपर्छ, नार्क लगायतका संस्थाहरूबाट हामीले यसलाई सहयोग गऱ्यौँ, नयाँ बिउहरूलाई उत्पादन गरौँ, त्यो नयाँ बिउहरू उत्पादन गरेर धेरै फलाउने काममा पनि लागौँ, तर प्राङ्गारिक मल जैविक मलहरू मात्रै प्रयोग गरौँ भन्ने ढङ्गबाट अगाडि आइरहेको परिस्थिति छ, त्यस कारणले गर्दा यो सुरुवात भएको छ, यो सुरुवातमा म सबै किसान दाजुभाइहरूलाई के निवेदन गर्न चाहन्छु भने हामीले आफ्नो ठाउँबाट जुन कर्म गरेका छौँ त्यो कर्म गर्दा हामीले इमान्दारिताका साथ हामीले आफैले उत्पादन गरेको चिजले हामीलाई विषादी खाने परिस्थिति सिर्जना नहोस्, हामीले उत्पादन गरेको चिजले आफैलाई रोग नलागोस् भन्ने चेतना बिस्तारै अगाडि आएका कारणले गर्दा यसलाई रासायनिक मललाई कम गर्दै जाने र प्राङ्गारिक मललाई बढावा गर्दै जाने योजना अनुसार नै यसपटक चाहिँ मतलब नेपाल सरकारको तर्फबाट पनि यो व्यवस्थापन भइरहेको कुरा मैले सबैमा निवेदन गर्न चाहन्छु।
मन्जु, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, थ्याङ्क यू, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी, अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद, सन्तोष रिग्मी बिदा हुन्छु, नमस्कार।